खहरी खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौं, बाँचौं बचाउँ।
रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
रूपान्तरण कार्यक्रमबाट प्राविधिक सहकर्मी प्रज्वल खड्का र प्रस्तुतकर्ता मुकुन्द भण्डारीको यहाँहरूलाई नमस्कार। स्थानीय तहको विकास निर्माणका साथै अर्थपूर्ण सहभागिताको अभ्यास, लैंगिक सशक्तिकरण, समता र समावेशिताका विषयमा चर्चा गर्न यो कार्यक्रम प्रस्तुत हुँदै आइरहेको छ। यसअघि हरेक सोमबार बिहान 8:30 प्रसारण हुने रूपान्तरण कार्यक्रमको समय परिवर्तन भएको छ। आजदेखि यो कार्यक्रम हरेक बिहिबार बिहान यसै समयमा प्रसारण हुने जानकारी गराउँदछौ। आजको रूपान्तरणमा हामीसँग हुनुहुन्छ लुम्बिनी प्रदेश अन्तर्गत प्युठान जिल्लाको प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र वर्मा। उहाँहरू स्वागत छ कार्यक्रममा।
हजुर,
अब यहाँ प्युठान जिल्लाको प्युठान नगरपालिकाको उपप्रमुख हुनुहुन्छ र न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ। त्यहाँको उपप्रमुख र न्यायिक समितिको संयोजक भइरहँदाखेरि अहिले प्युठान नगरपालिका कामहरू कसरी अगाडि बढ़िरहेका छन्? कुराकानीको शुरूआत यसैबाट गरौं।
स्वाभाविक रूपमा प्युठान नगरपालिका प्युठान जिल्लाको मध्य भागमा अवस्थित र प्युठान जिल्लाका बाँकी 8 पालिकाले पनि यसले के गर्छ त्यही अनुसार हामीले पनि आफ्ना नीति बनाउला भन्ने हिसाबले रहेको लिडर पालिका भएका कारणले हामीहरूले गर्ने काम समग्र सन्देश दिने खालको हुनुपर्छ भन्ने मान्यताले नै हामी निर्वाचित भएर आएदेखि अगाडि बढ़िरहेका छौँ। र हामीहरूले हामी आएपछि पहिलो नीति तथा कार्यक्रमदेखि अहिले भर्खरै पास भएको नीति कार्यक्रम तथा बजेट आउने बेलासम्म जो सबैभन्दा पछाडि परेको समुदाय छ त्यो समुदायको समग्र सकारात्मक परिवर्तन र निशुल्क सहज न्यायमा पहुँचसम्मलाई जोडेर हामीले हाम्रा नीति तथा कार्यक्रमहरू बनाएर त्यसलाई कार्यान्वयन गर्दै गइरहेका छौँ।
हजुर, यहाँले भन त भन्नुभयो पछाडि परेका, पछाडि पारिएका अथवा जो चाहिँ विकासको मूल प्रभाव आउन सकेका छैनन् उहाँहरूलाई चाहिँ लक्षित गरेर कार्यक्रमहरू बनाए भन्नुभयो। समग्रमा अलिकति छोटकरीमा भन्दाखेरि कार्यक्रम कस्ता कस्ता कार्यक्रम छन्? जस्तै बाल बालिका, महिला, आदिवासी जनजाति, त्यहाँ सीमान्तकृत वर्ग, उहाँहरूले कसरी समावेश गर्नुभएको छ?
हामीहरूले विशेष गरी एउटा यो पछाडि भएको समुदायको गरिबी निवारण नै प्रमुख उद्देश्य भएको कारणले हामी उत्पादनमा आधारित अनुदानमा गएका छौँ अथवा हामीले दुधमा उत्पादन गर्ने कृषकहरूलाई नगरपालिकाले सूचीकृत गरेको सहकारी संस्था मार्फत दुध उहाँहरूले उत्पादन गरेको त्यहाँ लैजाँदा प्रति लिटरमा 10 रुपियाँले नगर नै कृषकको खातामा दिएका छौँ भने तरकारीको लागि पनि यो वर्ष यो चालु आर्थिक वर्ष 81 हामीले चाहिँ तरकारीलाई पनि त्यसै गरी व्यावसायिक गराउनका लागि तरकारी उत्पादकलाई पनि सिधै अनुदान नगद अनुदान दिने योजना बनाएका छौँ। त्यस्तै यही पालिदेखि हामीले कम्तीमा उत्पादनमा जोडिनका लागि किसान पेन्सन कार्यक्रम भनेर लागत साझेदारीमा हामीले अहिले ल्याएका छौँ। त्यसै गरी किसानको चुलोमा स्थानीय सरकार, के अरे विपन्नको चुलोमा स्थानीय सरकार भन्ने अर्को एउटा कार्यक्रम र कम्तीमा पनि ती विपन्न परिवारलाई हाम्रो प्युठान नगरपालिकाकै काममा 100 दिन रोजगार कम्तीमा पनि भनेर हामीले यो जो डिजिटल प्रोफाइल बनाउँदैछौँ जो प्युठान नगरपालिकाको वास्तविक पोभर्टी लाइनमा रहनुभएका नगरवासीहरूको तथ्याङ्क लिएर त्यो तथ्याङ्कमा आधारमा रहेर यी दुईवटा काम विपन्न परिवारमा चुलो बालदिन सहजीकरण गर्ने अथवा उहाँहरूलाई भोगाइरहन नपरोस् भन्ने अवस्था सिर्जना गर्ने र कम्तीमा 100 दिन रोजगारको ग्यारेन्टी गर्ने नगरपालिकाले भनेर हामीले यो दुईवटा कार्यक्रमहरू पनि हामीले अहिले ल्याएका छौँ र यी कुराहरू पक्कै पनि हाम्रो गरिबीको रेखा मुनि रहनुभएका अथवा अहिले पनि 2 महिना पनि खान नपुग्ने आफ्नै कमाइबाट हुनुभएको जो नगरवासीहरू हुनुहुन्छ उहाँहरूलाई सहज जीवनयापनका लागि हामीले गरेका प्रयत्न हुन्।
हजुर, जस्तै यहाँले भन्नुभयो नि किसान पेन्सन भयो, विपन्नको चुलोमा स्थानीय सरकार, सय दिनको रोजगार लगायतका कार्यक्रमहरू यसो हेर्दाखेरि लोकप्रिय छन्। तर जिल्लामा कैयौं भूमिहीन पनि हुन सक्छन्, होइन, त्यो त्यस्तो किसिमको वर्ग पनि हुन सक्छ, उहाँहरूलाई यी कार्यक्रमहरूले छुन्छ कि छुँदैन?
जिल्लामा भन्दा नगरपालिकामा हामीले टेरिटोरीलाई ध्यानमा राखेरै गरेको र ती सबै कुराहरू छुनका लागि यो गरेको उहाँहरू। हामी अर्को पनि प्युठान नगरपालिकाभित्र जसको बुवा आमा विभिन्न घटना दुर्घटनाका कारणले मृत्युवरण गर्नुभएको छ अथवा हुनुहुन्न, बेपत्ता हुनुहुन्छ, त्यस्तो अभिभावक विहीन बाल बालिकाका लागि पनि हामी गत वर्षदेखि नै उच्च शिक्षासम्म 12 कक्षासम्म सम्पूर्ण खर्च नगरपालिकाले बेहोर्ने गरी निशुल्क अध्यापन गराइरहेका छौँ। हामी विशेष गरी संघ र प्रदेशले विकासका ठुल्ठूला काम गर्नुपर्ने र स्थानीय सरकारले द्वन्द्व रूपान्तर, द्वन्द्व व्यवस्थापन पनि महत्वपूर्ण पाटो भएका कारणले हामी बढी जसो यसतर्फ सुरुदेखि नै केन्द्रित भएका छौँ र हामीले निरन्तर रूपमा गरिबी निवारणका कुराहरू र शिक्षालाई सहज र विपन्न समुदायसम्म पहुँच पुर्याउने कार्य नै अहिले गरिरहेका छौँ।
हजुर, यहाँले भन्नुभयो नि किसान पेन्सन भन्नुभयो नि, कुन मोडेलमा जानुभएको छ, कसरी गराउनुहुन्छ यो कार्यक्रम?
हामीले कार्यविधिका लागि छलफल सुरु गरेका छौँ।
हाम्रो
नीति कार्यक्रमकालमा बनाउने बेलामा हाम्रो कार्यपालिका र नगरसभामा भएको छलफलको निष्कर्ष के हो भने, कम्तीमा पनि जो दूध र तरकारी उत्पादक कृषकहरू हुनुहुन्छ, जो अलि मात्रात्मक रूपमा पछिल्लो 2-3 वर्षदेखि कम्तीमा अझै 12-15 वर्ष यही व्यवसायमा उहाँहरू टिक्ने अवस्था, अडिने अवस्था सिर्जना गर्नका लागि हामीले लागत साझेदारीमा भनेर यसलाई ल्याएका छौँ। र त्यो भनेको कम्तीमा पनि महिनाको अहिलेको हाम्रो योजना 1,200 रुपियाँ प्रत्येक महिना प्युठान नगरपालिकाले त्यस्तो कृषकहरूको खातामा, के अरे, त्यस्तो कृषकहरूलाई हामी उपलब्ध गराउँछौँ र 1,200 रुपियाँ उहाँहरूले हाल्नुहुन्छ र त्यसलाई करिब प्रत्येक महिनाको 2,400 रुपियाँ उहाँहरूको पेन्सनका लागि हाम्रो उसमा जोडिन्छ, उहाँहरूको खातामा रहन्छ र त्यो 15-20 वर्षपछि उहाँहरूले जब यो पेन्सन यो काम छोड्नुहुन्छ अथवा यो काममा उहाँहरूले गर्न नसक्ने अवस्था आउँछ, त्यति बेला हामी उहाँहरूले चाहिँ त्यो पैसालाई आफ्नो बाँकी जीवनमा सहजता ल्याउनका लागि यसमा खर्च गर्नुहुन्छ भन्ने हाम्रो सोच हो। र त्यसमा हामीले लागत साझेदारी भनेको कृषकले पनि हाल्नु पर्यो, अपनत्व महसुस हुन पर्यो, स्थानीय सरकारले मात्रै दिएकोलाई त्यो दिएको भन्ने रूपमा बुझिन्छ, अपनत्व हुँदैन, हामी त्यो कारणले यो गरेका छौँ।
हजुर, अब यहाँको नगरपालिका पहाडी जिल्लामा पर्ने, पहाडी क्षेत्रमा पर्ने नगरपालिका हो, 100 दिन रोजगारका कुरा गर्नुभएको छ, अलि महत्वाकांक्षी भयो कि?
अब यसलाई कसरी मान्ने र कसरी यसलाई बुझ्ने भन्ने कुरामा पनि भर पर्छ। 100 दिन रोजगार एकातर्फ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम भनेर 100 दिनको रोजगार भनेको छ, तर उसले प्रत्येक वर्ष पैसा घटाइरहेको छ र उसले चाहिँ त्यो काम गुणस्तरमा गर्न सकेको छैन भन्ने हजुरले 753 स्थानीय तहमा सोध्नुभयो भने त्यो जवाब पाउनुहुन्छ। हामी यसलाई कसरी डाइभर्ट गर्न खोजिरहेको भने, हाम्रो नगरपालिकाले नै आफ्नो आन्तरिक स्रोतबाट बजेट विनियोजन गरेर र प्युठान नगरपालिकाभित्र सङ्घ वा प्रदेशले गर्ने अन्य कार्यक्रमहरूलाई पनि यसमा टाइअप गर्न सकिन्छ भन्ने हाम्रो कुरा हो, जोड्न सकिन्छ भन्ने हाम्रो कुरा हो। र हामीले यसको योजना सुरुवात गर्नका लागि अहिले हामीले के सोच बनाएका छौँ भने, प्युठान नगरपालिका 10 वडामा विभाजित छ र प्युठान नगरपालिकामा रहेका जो पुराना खानेपानीका मूलहरू यी सबै सुक्न थालिसकेका छन् अथवा भोलि कुनै दिन यहाँ रहेको ठुला खानेपानी योजनाहरू बन्द भयो भने हामीले परम्परागत रूपमा हाम्रो अग्रजहरूले बनाएका मूल कुवाहरू पँधेराहरू सुकिसकेका छन्। त्यो किन भयो भने, गाउँघरमा वन जङ्गलमा हिजो हाम्रा अभिभावकहरूले बनाउनु भएका पुनर्भरण पोखरी, सायद त्यसलाई अहिले रिचार्ज पोखरी भन्छौँ होला, त्यो पुनर्भरण पोखरीहरू अहिले छैन। हामी अहिले के सोच बनाइरहेका छौँ भने, उहाँहरूलाई रोजगारी 100% मेसिनको प्रयोग नहुने गरी हाम्रो श्रमिकहरूबाट, नगरवासी विपन्न श्रमिकहरूबाट मात्रै हामीले 10 वडामा 40-50 पोखरी बनायौँ भने त्यस बापत लाग्ने श्रम हामीले तीस हाम्रा श्रमिकहरूलाई दिन्छौँ, हाम्रो पुनर्भरण पोखरीहरू पनि बन्छ र हाम्रो पनि समाज समुन्नत हुन्छ, विकासमा एउटा मोडेल बन्छ। अर्को हामीले हाम्रा अहिले पनि नगरपालिका भने पनि प्युठान नगरपालिकामा बाह्रै महिना यातायात सञ्चालन हुने सबै वडामा पुग्ने केन्द्रहरूमा अभावै छ, त्यहाँ कच्ची नालीहरू बनाएर कम्तीमा आएको पानी बाटोमा गएन भने नालीबाट मात्रै निकास भयो भने पनि त्यसले चाहिँ हाम्रो बाटोहरूको दिगोपन बढाउँछ भन्ने हाम्रो बुझाइ छ। त्यसका लागि पनि हामी यो श्रमिकहरूलाई प्रयोग गर्छौँ, मेसिनको प्रयोग गर्दैनौँ। त्यस्तै हाम्रा पदमार्गहरू बन्द, अहिले पनि बाटोहरूको सबै ठाउँमा पहुँच नपुग्दा कतिपय ठाउँमा पहुँच मार्गहरूको जसलाई पदमार्ग भन्ने गरेका छौँ, पदमार्गहरूको आवश्यकता छ, त्यसलाई निर्माण मर्मत पुनर्निर्माण गर्न आवश्यक छ। त्यस्तोको लागि पनि हामीले यो 100 दिन रोजगारमा रहनुभएका के अरे जो विपन्नहरू हुनुहुन्छ उहाँहरूलाई त्यहाँ लगेर रोजगारमा जोड्छौँ, चाहे परदेशले कुनै पदमार्गको बजेट ल्याओस्, चाहे सङ्घले कुनै पदमार्गको बजेट ल्याओस्, त्यो मात्रै होइन प्युठान नगरपालिकामा एउटा रोजगार शाखा भन्ने हामीले कल्पना गरेका छौँ, ओएनएम गरेका छौँ भर्खरै, र त्यो रोजगार शाखाले प्युठान नगरपालिकामा हुनुभएका सम्पूर्ण दक्ष र अदक्ष ज्यामीहरूको सूची ल्याउँछ र त्यो सूचीका आधारमा सङ्घ वा परदेशले चाहे जोसुकै निर्माण व्यवसायीहरूले गर्ने काममा पनि पहिले हाम्रो रोस्टरमा हुनुभएका नगरवासीहरूको हामीले लिस्ट पठाइदिन्छौँ, उहाँहरू खाली भएसम्म उहाँहरूलाई नै लगाउनुहोस् भनेर हामी अनुरोध गर्छौँ र हामी यसरी 100 दिन रोजगार हाम्रो पहिलो वर्षको लक्ष्य 250 जनालाई हामी यो वर्ष 100 दिन रोजगार दिन्छौँ भनेर कमिटमेन्ट गरेका छौँ नगरसभामा नीति कार्यक्रममा, हामी त्यो चाहिँ गरी छाड्छौँ।
हजुर, अब यहाँले जुन किसानहरूलाई उत्पादनमा आधारित अनुदानका कुरा गर्नुभएको छ, उत्पादन गर्नको लागि के के सहुलियत अथवा किसानलाई समग्र भन्दाखेरि किसानलाई सहुलियत दिने कुरा यहाँले गर्नुभयो र अनुदानका कुरालाई लिएर विगतदेखि नै केही फरक किसिमको दृष्टिकोण हुँदै आएको छ, जुन संघीय सरकारबाट पाइने अनुदान अथवा प्रदेशबाट स्थानीय तहबाट धेरै ठाउँको कुरा गर्दाखेरि तपाईँले पनि यहाँ आफै पनि सञ्चार कर्म गरेर चाहिँ अहिले राजनीतिमा आउनुभएको व्यक्ति, यहाँलाई धेरै कुराहरू थाहा छ। अब यसलाई व्यवस्थित गर्नको लागि कतै यो सरकारबाट पाइने अनुदान दुरुपयोग हुन्छ कि भन्नेतर्फ यहाँहरू कसरी सचेतता बनाउनु भएको छ?
अत्यन्तै मिठो प्रश्न र यही प्रश्नको पूर्व तयारीकै रूपमा हामीले चाहिँ उत्पादनमा आधारित अनुदान भनेका हौ, अथवा हामी प्युठान नगरपालिकाले कुनै पनि कृषकलाई क्यास वा काइन्ड केही पनि अनुदान नदिने, त्यो अनुदानमा धेरै दुरुपयोग भयो। प्रत्येक साउन एक गते अनुदानका लागि फाइलहरू आउने र असार मसान्त सकिएपछि अनुदान खाएका कृषकहरू पुनः चाहिँ कृषक नाम गरेका नक्कली कृषकहरू पुनः चाहिँ त्यो व्यवसायमा त्यो उत्पादनमा नजोडिने भन्ने विगतको गुनासोकै कारण हामी निर्वाचित भएर आएपछि हामीले सबै प्रकारका सामग्री वा अन्य अनुदान भनेर रोक्यौँ र हामीले अब जसले उत्पादन गर्नुहुन्छ उहाँले मात्रै अनुदान पाउने, त्यो पनि उत्पादन बजारमा आइसकेपछि त्यसको पुष्टि भयो भने अनुदान पाउने भनेर हामीले यस्तो गरे काम गरेपछि अहिले हामी कहाँ अरू प्रकारका अनुदान ल्याउनका लागि कुनै फाइल पनि आउँदैन, कुनै प्रेसर पनि आउँदैन। हामी जसले भैँसी पाल्नुहुन्छ हामीले भैँसी किन्न अनुदान दिँदैनौँ, हामीले राँगा किन्न अनुदान दिँदैनौँ, हामीले गोठ बनाउन अनुदान दिँदैनौँ। हामीले के दिन्छौँ भने उहाँहरूले दुध लिएर पसलमा हाम्रो डेरीमा हाम्रो सङ्कलन केन्द्रमा आउनुभयो भने उहाँले 1 महिनामा 1000 लिटर दुध दिनुभयो भने हामीले 10,000 रुपियाँ त्यो महिनाको अन्तिम दिन उहाँको खातामा हालिदिन्छौँ।
हजुर,
यस्तो प्रकारको जसले गर्नुहुन्छ गर्नेलाई मात्रै दिने, बिल्कुल श्रमजीवी प्रति लक्षित अथवा समाजवाद प्रति लक्षित अनुदानको हामीले योजना बनाएको। हामीले जस्तो तरकारी अब प्युठान नगरपालिकामा बाहिर जिल्लाबाट आउने तरकारीलाई सकेसम्म विस्थापन गर्ने र हाम्रो प्युठान नगरपालिकाको जो भूगोल छ झिमरुक फाँड छ यसमा सकेसम्म धेरै तरकारी आयात भएर प्युठान जिल्लालाई नै धान्ने गराउनका लागि अब तरकारीमा पनि कार्पेटिङ सिस्टम सम्पूर्ण प्रकारको तरकारीहरूमा पनि अनुदान दिने भनेर कार्यविधिको छलफल भइरहेछ। सम्भवतः हामी 3-5 रुपियाँ प्रति किलो कति हुन सक्छ, हाम्रो स्रोतले कति भ्याउन सक्छ त्यो पनि गरेर कृषकहरूलाई प्रोत्साहन गर्न खोज्दैछौँ। त्यस्तै लघु उद्यम, यदि हामी यी दुईवटा कुरामा सफल भयौँ र हाम्रो उत्पादन बढ्यो, दुधमा केही बढ्न थाल्या छ, गत वर्ष मात्रै हामीले 10 लाख रुपियाँ हामीले अलि ढिलो कार्यक्रम सुरु गरेका थियौँ र गत आर्थिक वर्षमा जो अस्ति मात्रै असार मसान्त सकियो 10 लाख रुपियाँ हामीले दूध कृषकहरूको खातामा नगदै अनुदान पठाएछौँ। त्यस्तै योपालि त्यो संख्या करिब 15 लाखदेखि 20 लाख रुपियाँको बीचमा पुग्छ भन्ने अनुमान गरेका छौँ।
उत्पादन डबल बढ्ने अनुमान गर्नुभएको छ यहाँहरूले?
हामीले केही समय ढिलो सुरु गर्यौँ एउटा कुरा त, किनभने कार्यविधि बनाउने अनि सहकारी छनौट गर्नेदेखि यी प्रक्रियाहरू सरकार भइसकेपछि सरकारी प्रक्रियाहरू सुरु गर्न लाग्ने समयको केही दिन ढिलाइ भयो र केही दिन केही कुरा चाहिँ भैँसी र गाई पाल्ने दुध उत्पादनका लागि पाल्ने कृषकको संख्या केही बढेको भनेर हामी उनी तथ्याङ्क आएको छ। त्यो बढ्दा हामी त्यसलाई चाहिँ बढाउन सक्छौँ अथवा हाम्रो लक्ष्य दिनमा प्युठान नगरपालिकालाई चाहिने दुध करिब 700 लिटर दुध प्युठान नगरपालिकालाई दैनिक भयो भने पुग्छ भन्ने छ। त्यो 700 लिटर दुध नै यहाँ उत्पादन भए हुन्थ्यो भन्ने हाम्रो बुझाइ छ। र अर्को हामी प्युठान नगरपालिकामा अहिले हामी अन्डामा आत्मनिर्भर भएका छौँ र हामी 70% भन्दा बढी हामी आत्मनिर्भर उसमा कुखुरा मासुमा पनि आत्मनिर्भर भएका छौँ। अझै 30% हामीले त्यस क्षेत्रमा लगानी गर्न छ। त्यसका लागि प्युठान नगरपालिकाभित्र कुखुरा पालक कृषकहरूको गुनासोलाई हामीले अलि व्यवस्थित सम्बोधन गर्दैछौँ अथवा यहाँ कुखुरा हुँदाहुँदै बाहिरबाट ल्याउने जो व्यवसायीहरूको जो विगतका गतिविधिलाई हामीले ब्रेक गरेर हाम्रो नगरपालिकाको कृषि पशु पन्छी शाखामा दैनिक उत्पादकहरूले पनि लिस्ट दिने र भोलिका लागि चाहिने व्यवसायीले पनि त्यहाँ डिमान्ड दिने उत्पादनको लागत र डिमान्ड दुईटै कुरालाई डेली मोनिटरिङ गर्ने र नभएको अवस्था मात्रै बाहिरबाट ल्याउने भन्ने पनि हामी प्रक्रिया सुरु गर्दैछौँ। यो भयो भने हामी मासुमा पनि आत्मनिर्भर हुनेछौँ र हामी जाने बेलासम्म दुधमा र तरकारीमा पनि हाम्रो यो कार्यकाल सकिने बेलासम्म आत्मनिर्भर बन्न सक्यौँ भने करिब हामी चाहिँ गरिबी निवारणमा, त्यो विपन्न समुदायको गरिबी निवारणमा र हामीले खाने भोजनमा, हामीले खाने खानामा पनि हामी अलि पौष्टिकतासँग जोडेर पनि आत्मनिर्भरतामा पुग्छौँ भन्ने हाम्रो बुझाइ छ।
हजुर, यहाँले भन्नुभयो जुन हामी आत्मनिर्भर बन्ने प्रयत्न गर्दैछौँ भन्नुभयो होइन, तर के छ भने किसानको उत्पादन हुने समयमा चाहिँ बाहिरबाट आउने तरकारी अथवा कृषिजन्य वस्तुले गर्दाखेरि त्यो किसानको जुन उत्पादनको लागत हो त्योभन्दा सस्तो परिदाखेरि बाहिरबाट आएको तरकारी अथवा दुधजन्य मासुजन्य पदार्थ सस्तो हुने त्यो उधार लिने र त्यहाँका स्थानीय किसानहरू मार्कामा पर्ने सम्भावना पनि हुनसक्छ। यसको लागि बजारीकरणको लागि कसरी व्यवस्थापन गर्नुभएको छ? बजारीकरण महत्वपूर्ण पाटो हो
बजारीकरणका लागि। त्यही भएर हामी बजारीकरणका लागि हामीले जिल्लामा हाम्रो नगरपालिकामा रहेका दुग्ध कृषि दुग्ध सहकारी र कृषि सहकारी संस्थाहरूसँग हामीले चाहिँ प्रत्येक साउनमा एग्रिमेन्ट गर्छौँ र उहाँहरूले हाम्रा उत्पादकहरूका तरकारी दुधहरूलाई हामीले उहाँहरूले मार्केट आफ्नो सङ्कलन केन्द्रमा ल्याउनुहुन्छ र त्यहाँबाट मार्केटिङ गरिदिनुहुन्छ जसले गर्दा अहिलेसम्म प्युठानमा तरकारी प्युठानको यो हाम्रो झिम्रुक फाँटमा वा समग्र प्युठान जिल्लामै उत्पादन भएका कुनै पनि तरकारी तथा फलफुलहरू बिक्री नभएको, दुध जन्य पदार्थहरू बिक्री नभएको गुनासो अहिलेसम्म हामीले सुन्नु परेको छैन र अब उत्पादन बढ्दै गयो भने त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरालाई पनि हामी बुटोल र दाङको तरकारी सङ्कलन केन्द्रहरूसँग हामी समन्वय गरिरहेका छौँ। यद्यपि अहिलेसम्म हामीलाई त्यो प्रेसर चाहिँ परेको छैन तर प्रेसर पर्न सक्छ, हामीलाई दबाब त्यो बेला आउन सक्छ भनेर हामीले त्यहाँ पनि समन्वय गरेर योजना थालिसकेका छौँ।
हजुर देवेनजी, अर्को कुरो जुन सामुदायिक विद्यालयको स्तरोन्नतिका कुराहरू छन्, योभन्दा अगाडिको एसएससी परीक्षाको नतिजा पनि देखियो होइन, देशभरि नै त्यति उत्साहजनक आउन सकेन सामुदायिक विद्यालयको निजी क्षेत्रको तुलनामा, समग्रै नतिजा पनि त्यति राम्रो छैन। अब स्थानीय तहको जिम्मा माध्यमिक तहको सम्मको शिक्षा दिइसकेपछि त्यसलाई पनि व्यवस्थित गर्नुपर्ने हुन्छ। यहाँको जिल्ला आफैमा पनि पहाडी जिल्ला हो, त्योतर्फ कसरी अगाडि बढ्नु भएको छ यहाँहरू?
हामीहरूले सोचे अनुसारको योपालिको एसी रिजल्ट नतिजा नआउँदा पक्कै पनि हामीलाई त्यो पीडा भएको छ र हामी धेरै पटक त्यो विषयमा यो बीचमा समीक्षा गरिसकेका छौँ र त्यसैलाई आधार बनाएर अहिले हामीले एउटा योजना सुरु गरेका छौँ, जो नीति कार्यक्रममा सुरु गरेर त्यसको बजेट सुनिश्चित गरेका छौँ। त्यो भनेको अब हामी चाहिँ यो हामीले पहिला हामीले पढ्ने बेलामा जो व्यवस्थापन हुन्थ्यो छात्रावास भनेर त्यस्तै अब आवासीय विद्यालयको हामीले कल्पना गरिरहेका छौँ। त्यो भनेको अब विद्यार्थी संख्या बढी हुने विद्यालय कम हुने वातावरण बनाउनु पर्छ भन्ने हाम्रो बुझाइ छ। जसले दूर दराजमा रहनुभएका अहिले प्युठान जस्तो भूगोलको अवस्था ठ्याक्कै भन्दा कस्तो छ भने हजुरको श्रोताहरूले बुझ्न सजिलो होस् भनेर डाँडामा माथि एउटा विद्यालय छ तर त्योसँग अत्यन्त त्यो विद्यालयका वरिपरि अहिले कस्ता विद्यार्थी मात्रै पढ्नुहुन्छ भने जो विपन्न हुनुहुन्छ जसको कुनै आमदानीको स्रोत छैन अलि धनी टाटाबाट वैदेशिक रोजगारीमा गएकाहरू तल भ्यालीमा झरिसक्नु भएको छ। ती विद्यालयहरू खाली हुँदै गइरहेका छन्। अहिले हामीले के कल्पना गरेका छौँ भने यदि त्यस्ता विद्यार्थीहरू हुनुहुन्छ भने उहाँहरूलाई टिपेर हामीले आवासीय विद्यालयमा हामीले आवासको खर्च हामी स्थानीय सरकार भएका कारणले हामीले आवासीय खर्च बेहोरेर हामीले हाम्रो आन्तरिक राजस्वबाट आवासीय खर्च बेहोरेर उहाँहरूलाई अब आवास निशुल्क आवासीय बनाएर पढाउनु पर्छ र त्यहाँ रहनु भएको टिचरहरूलाई पनि हामीले झिकेर ती आवासीय विद्यालयहरूमा जहाँ विद्यार्थी बढी हुनुहुन्छ त्यहाँ दियो भने हामीले चाहिँ क्वालिटी ल्याउन सक्छौँ कि अथवा थोरै विद्यार्थी धेरै विद्यार्थी थोरै विद्यालयको अवधारणा र नमुना आवासीय विद्यालयको अवधारणा सुरु गर्नुपर्छ भन्ने अहिले हामीले सोचेर नीति तथा कार्यक्रम ल्याएका छौँ। यद्यपि हामी अझै यो विषयमा हाम्रो नगरवासीहरूसँग छलफल व्यापक गरिसकेका छैनौँ। हामीले गरेका योजनाहरू नगरवासीको हितमा भनेर हामीले सोचेर ल्याउने तर उहाँहरूले त्यसमा कन्भिन्स हुन सक्नु भएनन् त्यसले फेरि नकारात्मक असर पर्छ भनेर हामी साउनको मध्यतिरबाट एकपटक हामी हाम्रो यो शिक्षासँग सरोकार राख्ने नगरवासीहरूसँग यो विषयमा छलफल गर्नेछौँ र यो वर्षभरि होमवर्क गरेर यो वर्षको अन्त्यतिरबाट हामीले आवासीय नमुना विद्यालय सुरु गर्ने कम्तीमा मोडेलमा एउटा दुईटा र त्यहाँ टाढाका विद्यार्थीहरू जो विपन्न हुनुहुन्छ जो विकटमा हुनुहुन्छ जहाँ राम्रो टिचर गएर बस्दिनुहुन्न जहाँ राम्रो सबै प्रकारको अध्ययनको सुविधा छैन उहाँहरूलाई ल्याउनु पर्छ भन्ने अहिलेसम्म हामीले सोच राखेका छौँ।
हजुर, अब यी त भए अहिलेसम्म कृषिका कुराहरू शिक्षाका कुराहरू यहाँले उत्पादनसँग किसानलाई जोड्ने कुराहरू नगरवासीलाई जोड्ने कुराहरू उहाँहरूको चाहिँ आर्थिक स्थितिलाई मजबुत बनाउने कुराहरू र बालबालिका कुराहरू आए। यो बाहेक पनि हुन त धेरै कुराहरू योसँग जोडिएका पनि छन्। यो बाहेक समाजमा पछाडि परेका व्यक्तिहरू जो छन् समुदाय छ आदिवासी जनजाति महिला दलित सीमान्तकृत वर्ग छ उहाँहरूलाई मेन स्ट्रिममा ल्याउनको लागि मूल प्रवाहमा ल्याउनको लागि केही विशेष कार्यक्रमहरू पनि ल्याउनु भएको छ कि?
अब नीतिगत कुराहरूमा र व्यवहारिक कुराहरूमा अहिले हामीले जे जे विषयमा छलफल गर्यौँ त्यो सबै मूल प्रवाहीकरणमा ल्याउने विषयहरू नै थिए र हुन्।
हजुर,
हामी यसमा महिला बालबालिका शाखा मार्फत जस्तो हामी एउटा अर्को पनि एउटा कार्यक्रम गर्दैछौँ गरिरहेछौँ अन्तर पुस्ता सिप हस्तान्तरण भन्ने जो हाम्रो अग्रजहरू हुनुहुन्छ जो अहिले 60, 65, 70, 75, 80 वर्ष पुग्नुभयो र उहाँहरूले हिजो आफ्नो उमेरमा गरेका थुप्रै विज्ञताहरू थुप्रै कुराहरू उहाँहरूको मृत्युपछि त्यो हराएर जाने भएको कारणले अहिले हामीले हाम्रो महिला बालबालिका शाखा मार्फत हाम्रा विद्यालयहरूका हाम्रा बालबालिकाहरूसँग उहाँहरूको कुराहरूलाई त्यहाँ लगेर जोड्ने गरेका छौँ ताकि हाम्रा हिजो अग्रजहरूले अहिले त हिजो अग्रजहरूले के कुरा भोग्नुभयो के गर्नुभयो भनेर अहिलेको नयाँ पुस्तालाई अन्तर पुस्ता सिप हस्तान्तरण भनेर पनि हामीले एउटा कार्यक्रम चलाइरहेका छौँ। अब यो हामी पक्कै पनि मिडियाको पहुँचबाट टाढा भएर होला हामीले गरेका कुराहरू मिडियाले त्यति महत्त्व नदिएको अथवा हामीले महत्त्वमा पुर्याउन नसकेको कुराहरू हुनसक्छ। हामी यी कुराहरू पनि हामीले अगाडि बढाएका छौँ। त्यस्तै हामीले चाहिँ अहिले हाम्रो दूर दराज नगरपालिका भएर पनि अझै पनि हाम्रो भूगोल कस्तो हो भने एकातर्फ अत्यन्तै सम्पन्न बस्तीहरू बजारहरू प्युठानकै प्रमुख व्यापारी व्यवसाय केन्द्रहरू भएको नगरपालिका र एउटा अहिले पनि सबैभन्दा विकट अहिले पनि यातायातको साधन नपुगेका टोलहरू भएका बस्तीहरू पनि भएको नगरपालिका भएका कारणले हाम्रो चान्जा जस्तो धए जस्तो भेडाबारी जस्तो अहिले पनि अत्यन्तै विकट बस्तीहरू छ। त्यो भएर हामीले बजेट बनाउँदा सीमान्तकृत वर्ग जो साँच्चै पछाडि पारिएको भूगोलले पनि ठगेको चेतनाले पनि हामीले त्यो चेतनाको स्तर दिन नसकेको एउटा समुदाय बस्तीदेखि अत्यन्तै सम्पन्न अत्यन्तै सुविधा पुगिसकेको बजारसम्मलाई मध्यनजर राखेर हामीले बजेट विनियोजन गर्नपर्ने अवस्था छ र हामीले कार्यक्रम बनाउनु पर्ने अवस्था छ। त्यसै कारणले हामी अघि भनेको जस्तो किसान पेन्सन उत्पादनमा आधारित अनुदान, अभिभावक दिन, बालबालिकाको निशुल्क अध्यापन, किसानको चुल्लोमा के अरे विपन्नको चुल्लोमा स्थानीय सरकार, सय दिन रोजगार, निशुल्क तथा सहज न्यायको पहुँच जस्ता कुराहरू एकातर्फ गरिरहेका छौँ भने अर्कोतर्फ एक वडा एक कालो पत्रे सडक भनेर पनि हामीले चाहिँ प्रत्येक वडामा कम्तीमा एक एकवटा कालो पत्रे सडक अब हुनुपर्छ है, यो नगरपालिका हो भनेर हामी त्यस्ता कुराहरू गरिरहेका छौँ।
देवेन्द्र यहाँले हजुर यहाँले जोड्नु भयो नि, यहाँले भने जस्तै राजनीतिक विचारको हिसाबले, राजनीतिक चेतनाको हिसाबले अगाडि, विकासको हिसाबले पछाडि परेको नगरपालिका अथवा जिल्ला नै भन्न पनि हुन्छ होइन, यो यो अवस्था त्यहाँको देखिन्छ। किनभने राजनीतिक नेतृत्वलाई हेर्ने हो भने त्यो अगाडि नै देखिन्छ, तर विकास यहाँले भने जस्तै सबै एकै किसिमको छैन, कुनै ठाउँ केही सामान्य विकास भयो भने केही ठाउँ अझै पनि पछाडि छन्। यो ठाउँमा यहाँ स्थानीय सरकारको उपप्रमुख भएर काम गर्दै गर्दाखेरि राजनीतिक दलहरू बीचको एकता कतिको छ?
प्युठानको एउटा राम्रो पाटो भनेकै त्यही छ। यहाँ बाहिर सुन्दाखेरि हजुरहरूले देशव्यापी सुन्दाखेरि प्युठानमा जे जे कुरा सुने पनि आन्तरिक रूपमा प्युठानमा विकासमा अहिलेसम्म सबै राजनैतिक दलमा एकमतता देखिएको छ। त्यही भएर पनि प्युठान नगरपालिकामा सबै दलको सहभागिता छ हाम्रो नगर सभामा, नगर कार्यपालिकामा, र अहिलेसम्म कुनै पनि निर्णय बहुमत अल्पमतको आधारमा भएको छैन। त्यसले पनि बुझ्न सकिन्छ, हामी छलफल गरेर ल्याउँछौँ कार्यक्रम र त्यो एकदमै सर्वसहमति हुने गरी मात्रै त्यसलाई अगाडि बढाउँछौँ, चाहे छलफलमा जतिसुकै दिन लागोस् तर सबैले बुझ्ने गरी र सबैले जिम्मेवारी लिने गरी काम हुनुपर्छ भनेर हामी अगाडि बढाएका छौँ अहिलेसम्म। र त्यही हिसाबले अर्को पनि हजुरलाई भनौँ, यो अब देशभरि प्रशासनिक खर्च बढिरहेको बेलामा प्युठान नगरपालिकामा हामी निर्वाचित भएर आएपछि प्युठान नगरपालिकाको प्रशासनिक खर्च योभन्दा अगाडि निरन्तर हुँदै आएको प्रशासनिक खर्चमा हामीले 1,12,00,000 घटाइसकेका छौँ। हामीले पहिलो वर्ष हामी आउने बेला प्युठान नगरपालिकाको प्रशासनिक खर्चमा 62,00,000 रुपियाँ घटायौँ र अहिले फेरि त्यो बजेटमा, अहिले नयाँ आउने बजेटमा फेरि 50,00,000 घटाएर यो दुई वर्षको बनाउँदा त हामीले तेस्रो वर्षको बजेट बनायौँ। पहिलो वर्ष हामी अल्लमल्लमै थियौँ, एक महिना पनि भएको थिएन हामी निर्वाचित भएर आएको। दोस्रो वर्ष र तेस्रो वर्ष हामीले प्रत्येक वर्ष, पहिलो वर्ष 62,00,000 र दोस्रो वर्ष 50,00,000 गरेर यो पटकसम्म हामीले 1,12,00,000 रुपियाँ प्रशासनिक खर्च घटायौँ र यो प्रशासनिक खर्च घटाएको प्रशासनिक खर्चलाई लगेर विकास खर्चमा अथवा पुँजीगत खर्चमा पनि हालेका छौँ।
हजुर, अर्को कुरो, अब यहाँ न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ, उपप्रमुख न्यायिक समितिको संयोजक हुने प्रावधान पनि छ। एउटा राजनीतिक व्यक्तित्व अथवा राजनीतिक व्यक्ति, राजनीतिक प्रतिनिधि न्यायिक क्षेत्रमा अथवा न्याय दिँदाखेरि नागरिकहरूले अथवा जनताहरूले कसरी हेर्छन्, के भन्नुहोस् यहाँको अनुभव?
यसमा मेरो बुझाइ ठ्याक्कै फरक छ है। यसमा के छ भने न्यायिक समितिको संयोजक अथवा न्यायिक समितिले न्याय दिने होइन खास कन्सेप्टमा,
होइन
यहाँ अब अलि फरक तरिकाको बुझाइ भएर पनि बिग्रिया हो। खासमा स्थानीय सरकार सञ्चालन ऐनको 47(1) र (2) निरूपण गर्न सक्ने 13(47)(1) र मेलमिलाप गराउन सक्ने 12(47)(2) हामीलाई अधिकार दिए तापनि, नेपालको संविधानले न्यायिक समितिको परिकल्पना गरे तापनि, यो न्यायिक समितिमा न्याय मेलमिलापकर्ताकै माध्यमबाट बढी छलफल हुने र मेलमिलापकै माध्यमबाट अगाडि बढ्नुपर्छ भन्ने सोच हो भन्ने मलाई लाग्छ र यसमा कुनै पनि खासमा कुनै पनि फैसलामा जान पर्ने सम्भावना अत्यन्तै कम हुन्छन्। यद्यपि कुनै कुनै घटना यस्तो हुन सक्छ जहाँ प्रमाणका आधारमा फैसलामै जान पर्ने होला, तर म प्युठान नगरपालिकाको उपप्रमुख र न्यायिक समितिको संयोजक भएर आइसकेपछि हामी अघिल्लो 5 वर्षमा प्युठान नगरपालिकामा 27 मात्रै निवेदन त्यस्ता दर्ता र निरूपण भएका रहेछन्। हामी आइसकेपछि यो वर्ष मात्रै हामी 60 निवेदनहरू दर्ता गऱ्यौँ र त्यो 60 निवेदनमा 100% मेलमिलापका माध्यमबाट दुवै पक्षको जित हुने गरी ती समस्याहरू समाधान गऱ्यौँ। त हामी आइसकेपछि त्यो सङ्ख्या पहिलो वर्षको एक महिना दोस्रो जेठ 6 हामी उभएको थियौँ, असार 30 गतेसम्म पहिलो वर्ष, दोस्रो र अहिले गरेर हामी 95 नगरवासीका समस्याहरू, निवेदनहरू, चाहे त्यसलाई मुद्दा भनौँ, चाहे न्यायमा पहुँच भनौँ, त्यो 95-96 गर्दै गर्दा हामीले एउटा मात्रै श्रमसँग जोडिएको कुरा थियो र त्यसलाई मेलमिलापका माध्यमबाट धेरै प्रयत्न गर्दा पनि समाधान नभएपछि निरूपण गरेका थियौँ। बाँकी सबै मेलमिलाप गरेका छौँ र हामी अहिले हाम्रो नगरपालिकाको सबै वडामा, वडा तहमा हामीले यो पालि 721 मेलमिलाप, सरी 721 नगरवासीहरूलाई पनि न्यायिक समितिको काम कर्तव्य अधिकार कसरी मेलमिलाप हुन्छ भनेर हामी प्रशिक्षणहरू दिएका छौँ। यसका लागि पनि हामीले हाम्रा आफ्ना इफोर्टहरू भन्दा पनि राष्ट्रिय मेलमिलाप परिषदमा सूचीकृत संस्था र सूचीकृत प्रशिक्षकहरूको हामीले व्यवस्थापन गर्ने गरेका छौँ र हामी समुदायसँग पनि हामी यही कुरा भन्न जान्छौँ कि हामी राजनीतिक मान्छेहरू त्यहाँ पदमा पुगेका कारणले हजुरहरूलाई त्यहाँ न्याय पाइँदैन भन्ने लाग्छ भने यो विषय बिल्कुल होइन। त्यहाँ 100% मेलमिलापका माध्यमबाट छलफल हुन्छ। तपाईँहरू दुवै पक्षले रोजेका मेलमिलापकर्ताहरूले तपाईँहरूको पक्षमा नलागिकन सत्य के हो अथवा तपाईँहरूकै मनबाट हामीले यो गल्ती गरेछौँ, हामीले यो त्रुटि गरेछौँ, हामी यो सुध्रिन्छौँ, सुधार्नु पर्छ भन्ने मान्यता राखेर छलफल गर्ने र द्वन्द भइरहेको द्वन्द्वलाई व्यवस्थापन गरेर दुवै पक्षको जित जितको अवस्था सिर्जना गर्ने विषय हो। यहाँ मेलमिलापमा मात्रै काम हुनुपर्छ, यहाँ फैसलाका काम हुनु हुँदैन र हुन गर्नु पनि हुँदैन भन्ने मान्यता हामी राखेका छौँ। त्यसैले अब यहाँ अदालतको जस्तो विभिन्न त्यो च्याम्बरहरू बनाउने यी कुराहरू गर्ने कुरा प्युठान नगरपालिकामा हामीले रोकेका छौँ र त्यति मात्रै होइन, प्युठान नगरपालिकामैकै अगुवाईमा हामी प्युठान जिल्लाका 9 पालिकाहरूले 3 पहिला हामी आउने बित्तिकै नै नियमित रूपमा न्यायिक समितिका साथीहरू र न्यायिक समितिमा काम गर्ने कर्मचारीहरूको मासिक रूपमा प्रत्येक महिना बैठक बस्ने, छलफल गर्ने, हामी उनी आएका समस्याहरू कसरी समाधान गर्ने भन्ने विषयमा जाने, जिल्ला अदालतसँग नियमित रूपमा समन्वय गर्ने, त्यस्तै राष्ट्रिय मेलमिलाप परिषदसँग समन्वय गर्ने र हामीले न्याय भनेको निशुल्क, प्युठान नगरपालिकाले के अभियान सुरु गरेको छ भने निशुल्क तथा सहज न्यायमा पहुँच भनेर समुदायको कुनै पनि सदस्य प्युठान नगरपालिकामा न्यायका लागि निवेदन लिएर आउनुभयो भने उहाँले न्याय नपाउँदासम्म उहाँहरूको आफ्नो यातायात खर्च बाहेक प्युठान नगरपालिकाभित्र 1 पनि खर्च नहुने र मेलमिलापकर्ताहरूले पनि 1 पनि उहाँहरूसँग नलिने हामी नगरपालिकाले नै त्यो व्यवस्थापन गर्ने गरी काम गरेका छौँ।
हुन्छ, उपहरूज्यू हामीलाई समय दिनुभयो। प्युठान नगरपालिकाले गरेका काम र आगामी योजनाबारे हाम्रा श्रोताहरूलाई जानकारी गराउनुभयो, यहाँलाई धन्यवाद। आजको रूपान्तरणमा हामीले कुराकानी गर्यौं लुम्बिनी प्रदेश अन्तर्गत प्युठान जिल्लाको प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र वर्मासँग। यसै कुराकानी सँगसँगै रूपान्तरण कार्यक्रम पूरा हुन्छ। प्राविधिक सहकर्मी प्रज्वल खड्कालाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।